श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 12 सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाइ 4 समाजको विकास र दर्शन अन्तर्गत पाठ 2 रहेको सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर्निर्भरता भन्ने पाठ शीर्षकमा केन्द्रित भई तयार पारिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, पाठको प्रस्तुतिका लागि शिक्षक मातृका प्रसाद लम्साल तपाईँहरू समक्ष उपस्थित भइसक्नु भएको छ। तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
प्यारा विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूलाई आजको कक्षामा हार्दिक स्वागत छ। तपाईँहरूको साथमा म पनि उपस्थित भइसकेको छु, तपाईँहरूकै शिक्षक मातृका प्रसाद लम्साल। विद्यार्थी भाइ बहिनीहरू, हामीले आजको कक्षामा सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको एकाइ 4 सामाजिक विकास र दर्शन अन्तर्गतको पाठ 2 रहेको सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर्निर्भरता भन्ने विषयवस्तुमा रहेर छलफल गर्नेछौ। तपाईँहरूले यसअघि यसै एकाइ 4 रहेको पाठ 1 वर्तमान विश्वका सामाजिक विविधता र विशेषता शीर्षक अन्तर्गत सामाजिक विविधताको अवधारणा, सामाजिक विविधताका विभिन्न आयाम र तिनका विशेषता, वर्तमान विश्वमा सामाजिक विविधताको एक झलक, सामाजिक विविधता बीच एकताको महत्व र सामाजिक विविधतालाई सम्मान गर्ने तरिका इत्यादि विषयमा छलफल गरिसक्नुभयो। विद्यार्थी भाइ बहिनीहरू, आजको कक्षामा हामीले पाठ 2 रहेको सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर्निर्भरता शीर्षक अन्तर्गत रहेर सामाजिक सम्बन्धको परिचय, सामाजिक सम्बन्धको महत्व, सामाजिक सम्बन्धको विकास, सामाजिक सम्बन्धको विकासका आधारहरू, सामाजिक अन्तर्निर्भरता र अन्त्यमा पाठको सारांश र निष्कर्षका बारेमा चर्चा गर्नेछौँ। आउनुहोस्, आजको कक्षामा हामी सामाजिक सम्बन्धको परिचयबाट कक्षा प्रारम्भ गरौँ। मानिस सामाजिक प्राणी हो र ऊ समाजमा बस्दछ। मानिस समाज निर्माणको प्रमुख कर्ता पनि हो। समाजलाई विभिन्न सम्बन्धहरूद्वारा सञ्चालन गरिएको हुन्छ। समाजशास्त्रीहरू मेकआइभर र पेजका अनुसार समाज सामाजिक सम्बन्धहरूको सञ्जाल हो। समाजमा बस्ने 2 वा 2 भन्दा बढी व्यक्तिहरू बीचमा हुने अन्तर्क्रिया वा सामाजिक सांस्कृतिक रूपमा स्थापित हुने सम्बन्धलाई नै हामीले सामाजिक सम्बन्ध भनेर भन्दछौँ। यही सम्बन्धको व्यवस्थित संरचना नै समाजको वास्तविक रूप हो। विद्यार्थी भाइ बहिनीहरू, मानिसहरूको सम्बन्धबाट निर्माण भएको अमूर्त स्वरूप नै समाज हो। मानिसहरू घुमन्ते जीवन व्यतीत गर्न छोडेर स्थायी रूपमा बसोबास गर्ने परिपाटीको शुरूआत भएसँगै मानिसहरूको बीचमा सामाजिक सम्बन्धको विकास भएको। यो क्रम आधुनिक समाजमा पनि जारी रहेको छ। मानिसहरूको बीचमा हुने अन्तर्क्रियाको माध्यमबाट समाजमा सामाजिक सम्बन्धको स्थापना र विकास हुने गर्दछ। मानिस एक्लैले जीवनका विविध आवश्यकता पूरा गर्न सक्दैन। मानिसका आवश्यकताहरू पनि धेरै हुने गर्दछन्। विगतमा व्यक्ति व्यक्ति र गाउँ गाउँका बीचमा हुने गरेको सामाजिक सम्बन्धको विकास हाल राज्य राज्य तहमा पनि हुने गरेको छ। विद्यार्थी भाइ बहिनीहरू, अहिले हामीले सामाजिक सम्बन्धको परिचयका बारेमा चर्चा गर्यौं। आउनुहोस्, अब हामी सामाजिक सम्बन्धको महत्वका बारेमा चर्चा गरौं। सामाजिक सम्बन्ध किन महत्वपूर्ण छ त, त्यसका बारेमा हामीले चर्चा गरौं है त। सामाजिक सम्बन्ध राम्रो वा नराम्रो दुवै हुन सक्छ। कसैको सम्बन्ध राम्रो हुन सक्छ, कसैको सम्बन्ध नराम्रो हुन सक्छ। तर हामीले यहाँ राम्रो सामाजिक सम्बन्धको महत्वलाई जोड दिएका छौं। समाजमा रहेका मानिसहरूको आपसी सम्बन्ध, सम्पर्क तथा अन्तर्क्रिया नै सामाजिक सम्बन्ध भएकोले मानिसहरूको बीचमा अन्तर्क्रिया एवं सम्पर्क स्थापना गर्नका लागि पनि सामाजिक सम्बन्धको भूमिका महत्वपूर्ण हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, म यसलाई फेरि एकपटक दोहोऱ्याउँछु, यहाँहरूले ध्यान दिएर सुन्नुहोला। मानिसहरू आपसमा सम्बन्ध स्थापना गर्न चाहन्छन्, सम्पर्कमा रहन चाहन्छन्, अन्तर्क्रिया गर्न चाहन्छन्, त्यसको लागि पनि सामाजिक सम्बन्ध महत्वपूर्ण हुन्छ। सामाजिक सम्बन्धले आपसी सद्भावलाई बलियो बनाउँछ। सामाजिक सम्बन्धले सामाजिक एकतालाई बलियो बनाउँछ। यसले व्यक्तिलाई आफ्नो प्रतिभा, सिर्जना तथा क्षमताको उपयोग गरी व्यक्तित्व विकास गर्ने अवसर पनि दिलाउँछ। यसै गरी सामाजिक सम्बन्धले शान्ति र विकासमा ऊर्जा भर्ने काम गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, सामाजिक सम्बन्धले समाजको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक एवं सांस्कृतिक पक्षको स्थितिलाई बलियो बनाउँदै सामाजिक विकासमा सहयोग पुर्याउँछ। यसैको माध्यमबाट ज्ञानको अभिवृद्धि हुन्छ भने यसबाट योग्य र दक्ष जनशक्ति पनि तयार पार्न सकिन्छ। सामाजिक सम्बन्धले आपसमा एक अर्कालाई नजिकबाट चिन्ने, बुझ्ने र व्यवहार गर्ने अवसरको सिर्जना हुने गर्दछ। समाजमा एक अर्काको संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व, संस्कार, धार्मिक कार्यक्रम इत्यादिमा सहभागी हुने अवसर प्राप्त हुने भएकाले आपसमा भावनात्मक एकता पनि वृद्धि हुने गर्दछ, जसले गर्दा आपसमा हार्दिकता पनि हुने गर्दछ। सामाजिक सम्बन्धले कुनै पनि समस्याको समाधान गर्न मद्दत पुग्ने विभिन्न विचार एवं युक्ति, ज्ञान र सिप आदान प्रदान गर्न सहयोग गर्दछ। यसले सामुदायिक कार्यलाई सहभागितामूलक बनाउन पनि मद्दत गर्दछ। त्यसैले सामाजिक सम्बन्ध महत्वपूर्ण हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, अहिले हामीले सामाजिक सम्बन्धको महत्वका बारेमा छलफल गरौं। आउनुहोस् अब हामी सामाजिक सम्बन्धको विकासका बारेमा छलफल गरौं है त। सामाजिक सम्बन्धको विकास अन्तर्गत हामीले पूर्वीय र पाश्चात्य चिन्तन परम्परामा सामाजिक सम्बन्धको विकास सम्बन्धी रहेका मतहरूको बारेमा चर्चा गर्नेछौँ। सामाजिक सम्बन्धको प्रारम्भ र विकास कसरी र कहिले भयो भन्ने विषयमा हामी विस्तृत रूपमा छलफल गर्नेछौँ। विद्यार्थी भाइ बहिनीहरू, समाज व्यक्ति व्यक्ति मिलेर बनेको हुन्छ। व्यक्तिलाई समाजको आधारभूत एकाइ मानिन्छ भने परिवार समाजको आधारभूत संस्था हो। विद्यार्थी भाइ बहिनीहरू, म यसलाई फेरि दोहोऱ्याउँछु, ध्यान दिएर सुन्नुहोला है। व्यक्तिलाई समाजको आधारभूत एकाइ मानिन्छ भने परिवार समाजको आधारभूत संस्था हो। समाजमा विविध संरचना र संस्थाहरू पनि रहेका हुन्छन्। समाजमा धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा अन्य प्रकारका संस्थाहरू पनि रहेका हुन्छन्। सामाजिक सम्बन्धमा परिवार, कुल, कुटुम्ब, समुदाय र समाजका तहमा संरचनाहरू, विभिन्न किसिमका संरचनाहरू पनि रहेका हुन्छन्। त्यस्ता संरचनाहरू कुनै राष्ट्रिय स्तरका हुन्छन्, कुनै चाहिँ विश्व स्तरका पनि रहेका हुन्छन्। परिवार, कुल, कुटुम्ब, ग्राम, गढ आदि संरचनाहरू राज्यको तुलनामा निकै प्राचीन हुन्। राज्य सुरु हुनुभन्दा अगाडि नै स्थापित यी संरचनाहरू हुन्। यसले सामाजिक सम्बन्धको प्रारम्भ धेरै अगाडिदेखि नै भएको हो र यसको विकास पनि हुँदै आएको छ भन्ने कुरा देखाउँछ। अब वेद एवं वैदिक वाङ्मयमा पनि सामाजिक र राजनीतिक संस्थाहरूको क्रमिक विकासबारे विभिन्न जानकारीहरू भेटिन्छन्। विद्यार्थी भाइ बहिनीहरूलाई जिज्ञासा लाग्न सक्छ, वेद र वैदिक वाङ्मय के होला? वेद भनेको आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्ने आर्य ग्रन्थ हुन्। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद प्रसिद्ध वेदहरू हुन्। यसमा व्यक्ति र दम्पतिको अस्तित्वलाई सामाजिक सम्बन्धको प्रारम्भ मानिएको छ। अर्थात् जब व्यक्ति व्यक्तिका बीचमा पति पत्नीको सम्बन्धको प्रारम्भ भयो, तब सामाजिक सम्बन्धको प्रारम्भ भयो। अथर्ववेदका अनुसार सबैभन्दा पहिले बनेको संस्था परिवार हो। परिवारलाई, यो परिवार संस्थालाई अथर्ववेदमा गार्हपत्य भनिएको छ। गार्हपत्य भनेको पारिवारिक संगठन हो, अर्थात् गार्हपत्य भनेको परिवार हो। गार्हपत्य वा पारिवारिक संगठनपछि आवनीय संस्थाको विकास भयो। यो आवनीय संस्था भनेको गाउँ सभा जस्तो संस्था हो, जुन आह्वान गरिएको अवस्थामा जम्मा हुने संस्था वा संगठन हो। आवनीयपछि दक्षिणाग्नि संस्थाको विकास भयो। यो दक्षिणाग्नि संस्था भनेको जनपद तहको संस्था मानिन्छ, जहाँ ग्राम अर्थात् गाउँ त्यसका प्रतिनिधिहरू एकत्र हुन्थे। जनपदको साझा पहिचानलाई गढ भनिन्थ्यो। यसै गरी ऋग्वेदमा पनि विवाह, दाम्पत्य जीवन र परिवार सम्बन्ध मन्त्रहरू प्रशस्त छन्। ऋग्वेदमा विदथको उल्लेख छ। यो महिला र पुरुष दुवै सहभागी हुने संस्था हो। विद्यार्थी भाइ बहिनीहरू, म यसलाई फेरि दोहोऱ्याउँछु है। ऋग्वेदमा विदथको उल्लेख छ, विदथ भन्ने शब्दको उल्लेख छ। यो भनेको महिला र पुरुष दुवै सहभागी हुने संस्था हो। परिवार वा कुलका सबैजना एकै स्थानमा भेला भई महिला र पुरुषको समान सहभागितामा पारिवारिक विषयवस्तुमा विचार विमर्श गर्ने, उपभोग्य वस्तुको वितरण गर्ने, क्रीडा गर्ने, धार्मिक क्रियाकलाप गर्ने एवं युद्धको तयारी गर्ने संस्थालाई विदथ भनिन्थ्यो। ऋग्वेदमा जन्मन, विष र जन भनी शब्दको पनि उल्लेख छ। जन्मनलाई गोत्र अर्थात एउटा परिवारको गोष्ठी पनि भन्न सकिन्छ। धेरै जन्मनहरू मिलेर विष बन्थ्यो र विषहरू मिलेर जन बन्थ्यो। यसै गरी सभा, समिति, परिषद, सेना आदि वेद संहितामै उल्लेखित छन्। यसरी परिवार, ग्राम, जनपद हुँदै सभा र समिति जस्ता राष्ट्रिय संस्थाहरूको उद्भव र विकास भएको देखिन्छ। विद्यार्थी भाइ बहिनीहरू, वैदिक वाङ्मयमा अर्थात् वेदका अनुसार है, वैदिक वाङ्मय भनेको वेदका अनुसार राष्ट्र भनेको राजनीतिक रूपले संगठित जन वा विषलाई जनाउने संज्ञा हो। यो कुरा महाभारत ग्रन्थमा पनि उल्लेख गरिएको छ। महाभारत ग्रन्थका अनुसार पनि अति प्राचीन कालमा मानिसहरू धर्मद्वारा संरक्षित थिए, तर समयक्रमसँगै राज्यको विकास भयो। विद्यार्थी भाइ बहिनीहरू, अहिले हामीले पूर्वीय चिन्तन परम्परामा सामाजिक सम्बन्धको प्रारम्भ र विकास बारेमा रहेका मतहरूका बारेमा चर्चा गर्यौं। अर्थात् हामीले यो पूर्वीय चिन्तनको मत अनुसार यो सामाजिक सम्बन्ध कसरी प्रारम्भ भयो र कसरी विकसित हुँदै आइरहेको छ भन्ने विषयमा छलफल गर्यौं। अब यस सम्बन्धमा पाश्चात्य चिन्तन परम्परामा के कस्ता मतहरू रहेका छन् त त्यस विषयमा चर्चा गरौं। पाश्चात्य चिन्तन परम्परामा सामाजिक सम्बन्ध र सामाजिक संस्थाहरूको विकास कसरी भयो भन्ने बारे अनेकौं मतहरू रहेका छन्। कुनै मतले ईश्वरीय इच्छाले समाज बनेको बताउँछन् भने कुनै मतले अराजकताबाट बच्न प्राचीन कालमा मानिसहरूले आपसी सम्झौताबाट सामाजिक तथा राजनैतिक संरचना निर्माण गरेका मान्दछन्। विद्यार्थी भाइ बहिनीहरू, कुनै मतले के भन्छन् रे, ईश्वरीय इच्छाले समाज बनेको बताउँछन्, अर्थात् ईश्वरको इच्छाले समाज बनेको हो भन्छन् कसैले भने। अनि कुनै मतले के भन्छन् त भन्दा, अराजकताबाट बच्नका लागि मानिसहरूले आपसी सम्झौताबाट राज्यको अर्थात् राजनीतिक संरचनाको निर्माण गरेका थिए भनेर मान्दछन्। कोही भने उत्पादनका साधनहरूमा स्वामित्वको कारणले परिवार तथा अन्य सामाजिक संरचनाहरू निर्माण भएको तर्क दिन्छन्। व्यक्ति, परिवार र समाज आपसमा सम्बन्ध एकाइहरू हुन् भन्नेमा सबैको एकमत रहेको पाइन्छ। विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्म हामीले सामाजिक सम्बन्धको परिचय, यसको महत्व र सामाजिक सम्बन्धको प्रारम्भ र विकास सम्बन्धमा पूर्वीय र पाश्चात्य चिन्तन परम्परामा रहेका मतहरूका बारेमा छलफल गर्यौं। अब हामी सामाजिक सम्बन्ध विकासका आधारहरू विषयमा चर्चा गर्नेछौं। अर्थात् सामाजिक सम्बन्ध विकासका लागि के कस्ता आधारहरू छन्, के कस्ता आधारमा सामाजिक सम्बन्धहरू विकास हुन्छन् भन्ने विषयमा चर्चा गर्नेछौं। समाजमा सामाजिक सम्बन्धको स्थापना भएर अघि बढ्नका लागि विभिन्न पक्षको भूमिका रहेको हुन्छ, अथवा विभिन्न आधारमा समाजमा सामाजिक सम्बन्ध अघि बढिरहेको हुन्छ। अब हामी सामाजिक सम्बन्ध विकासका आधारहरू विषयमा चर्चा गर्नेछौं। समाजमा सामाजिक सम्बन्धको स्थापना भएर अघि बढ्नका लागि विभिन्न पक्षहरूले भूमिका खेलेका हुन्छन्, अथवा विभिन्न आधारमा समाजमा सामाजिक सम्बन्ध अघि बढिरहेको हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, आउनुहोस् अब हामी यिनै आधारहरूका बारेमा छलफल गर्नेछौँ। अर्थात् कुन कुन आधारमा सामाजिक सम्बन्ध स्थापना हुन्छ र कसरी विकसित हुन्छ भन्ने विषयमा हामी अहिले चर्चा गर्नेछौँ। सामाजिक सम्बन्ध स्थापनाका आधारहरूका बारेमा है, आपसमा गरिने सहयोग, आदान प्रदान एवं विनिमयले सामाजिक सम्बन्धको विकास गराउँछ। अर्थात् जब आपसमा हामीले सहयोग आदान प्रदान गर्छौं या विनिमय गर्छौं, त्यसले सामाजिक सम्बन्धको विकास गराउँछ। आफ्नो दैनिक गुजारा चलाउनको लागि हामीले एक अर्कामा पारस्परिक सहयोग गरिरहेका हुन्छौं, यसले पनि आपसमा भावनात्मक सम्बन्ध जोडेको हुन्छ। यसले पनि आपसमा सम्बन्ध स्थापना गर्नको लागि सहयोग पुर्याएको हुन्छ। यसै गरी जब मानिसहरूमा प्रेमको अनुभूति हुन्छ तब उनीहरूको बीचमा सम्बन्ध स्थापित हुन्छ। प्रेमको अनुभूतिले पनि सामाजिक सम्बन्ध निर्माण हुन्छ। मानिसहरूको बीचमा हुने आपसी संवाद वा कुराकानी तथा अन्तरक्रियाले पनि सामाजिक सम्बन्ध स्थापना गर्न मद्दत गर्दछ। मानिसहरू आपसमा मिलेर सामूहिक गतिविधिमा संलग्न हुँदा पनि आपसी सम्बन्ध स्थापना हुने गर्दछ भने यस्ता गतिविधिले आपसमा भएको सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ। आपसमा सरसहयोग, लेनदेन, ऐँचोपैँचो आदिबाट पनि सामाजिक सम्बन्ध स्थापित र विकसित हुन सक्दछ। यसै गरी विद्यालय तथा अन्य संघ संस्थाको माध्यमबाट पनि सामाजिक सम्बन्ध स्थापना र विस्तार हुने गर्दछ। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने, आउने एवं पर्यटन गर्ने कार्यले पनि सामाजिक सम्बन्ध स्थापना हुन सक्छ। चाडपर्व, मेला, जात्रा आदि सांस्कृतिक गतिविधिमा शरीक हुँदा पनि मानिसहरूका बीचमा आपसी सद्भाव बढ्न गई सम्बन्ध स्थापना हुन्छ। एक आपसमा सूचना तथा संचारको आदान प्रदान गर्ने क्रममा पनि सामाजिक सम्बन्ध स्थापना हुन्छ। सामाजिक सञ्जालको प्रयोग गर्दै एक आपसमा अन्तर्क्रिया गरेर पनि सामाजिक सम्बन्ध स्थापना गर्न सकिन्छ। सामाजिक सम्बन्धको विकास र सामाजिकीकरणमा व्यक्तिको व्यक्तित्व, उसको सामाजिक सहभागिता, शिक्षा, प्रविधिको पहुँच, संचार आदिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, समाजमा कर्तव्य पूरा गरेर अधिकार प्राप्त गर्नुपर्छ भन्ने मान्यता रहेको हुन्छ। जब मानिसहरूले अधिकार प्राप्त गर्नको लागि कर्तव्यको पालना गर्छ नि हौ, तब मानिसहरू बीचको आपसी सम्बन्ध पनि बलियो हुन्छ। युरोपेली सभ्यतामा व्यक्ति र समाजको सम्बन्धबारे दुई बिल्कुलै विपरीत मान्यताहरूको सङ्घर्ष देखिन्छ। त्यहाँ एकातिर व्यक्तिलाई केन्द्रमा राख्ने वैयक्तिकवादी दृष्टिकोण देखिन्छ भने अर्कातिर सामाजिक तथा राजनैतिक संरचनालाई बढी महत्व दिने समुदायवादी दृष्टिकोण रहेको छ। यी दुई मध्ये कुन विचारधारा अवलम्बन गरिएको हो सोही अनुसार सामाजिक सम्बन्धको स्वरूपमा पनि फरक पर्ने हुन्छ। नेपाली संस्कृतिमा समन्वय एवं सामञ्जस्यलाई जोड दिइने हुनाले युरोपेली सन्दर्भको जस्तो व्यक्तिवादी वा समुदायवादी भन्ने दुई विभाजन छैन। सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्राथमिकता दिने पद्धति हामीमा रहिआएको छ। यसरी नेपाली संस्कृतिमा वैयक्तिकवादी दृष्टिकोण र समुदायवादी दृष्टिकोण बीचमा समन्वय गरिएको छ। व्यक्तिको व्यक्तित्वले सामाजिक सम्बन्ध स्थापना र विकासमा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ। यसै गरी परिवार र पारिवारिक आदर्श पनि सामाजिक सम्बन्ध विकासको आधार हो। समाजको आधारभूत एकाइ व्यक्ति हो भने आधारभूत संस्था परिवार हो। सामाजिकीकरण एवं संस्कृतिकरणमा परिवारको प्राथमिक भूमिका रहन्छ। परिवारको स्वरूप, उद्देश्य र पद्धति कस्तो हुने भन्नेमा समाज पिच्छेका मौलिक मान्यताहरू हुन्छन्। एउटा आदर्श परिवार कस्तो हुनुपर्छ भन्ने मान्यताको निर्धारणमा धर्म, संस्कृति, दर्शन, अर्थतन्त्रको ढाँचा आदिले प्रत्यक्ष प्रभाव पारेको हुन्छ। कस्तो परिवार हुनुपर्छ भन्ने कुरालाई पारिवारिक आदर्श भनेर जनाइन्छ। संस्कारको प्राथमिक प्रयोग परिवारमै हुने हो। व्यक्तिको जीवनशैली, सोच, दृष्टिकोण, चरित्रको निर्माणमा परिवारको पहिलो प्रभाव पर्छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरू, परिवार र पारिवारिक आदर्श पनि सामाजिक सम्बन्ध विकासको आधार हो। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई कक्षामा पुनः स्वागत छ। हामी हाम्रो कक्षालाई निरन्तरता दिइरहेका छौँ। कक्षामा सुनेका महत्वपूर्ण कुराहरूलाई टिपोट गर्न नबिर्सिनुहोला। टिपोट गरिएका कुराहरू हेरेर पछिसम्म पनि पाठका महत्वपूर्ण कुराहरू स्मरण गर्न सजिलो हुन्छ। अब हामी सामाजिक अन्तर्निर्भरताको अवधारणा र विगत र वर्तमानमा सामाजिक अन्तर्निर्भरताको अवस्थाका विषयमा छलफल गर्नेछौ। विद्यार्थी भाइ बहिनीहरू, समाजमा जे जति व्यक्ति, समूह तथा संघ संस्था वा एकाइहरू रहेका छन् ती सबैको एकल अस्तित्वको कुनै अर्थ छैन। सबै एकाइहरू अन्य सबै एकाइहरूसँग कुनै न कुनै उद्देश्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तर सम्बन्धित रहेका हुन्छन्। जसरी हाम्रो शरीरका अङ्ग र तिनको सम्बन्धबाट शरीर अस्तित्वमा छ, त्यसै गरी सामाजिक एकाइहरू बीचको अन्तर्निर्भरताले सामाजिक व्यवस्था अस्तित्वमा रहन्छ। यसको निष्कर्ष के हो भने समाजका प्रत्येक पक्षहरू एक अर्काप्रति सम्बन्धित र अन्तर्निर्भर रहेका हुन्छन्। यसै गरी समाजमा रहेका सबै मानिसको एक्लै कुनै अस्तित्व हुन सक्दैन। मानिसको एक्लो चाहनाले वा आवश्यकताले मात्रै समाजलाई अघि बढाउन सकिँदैन। यस अर्थमा मानिसहरू कुनै न कुनै काम व्यवहार आदिमा एक अर्कामा निर्भर रहनुपर्ने हुन्छ। हो, यसलाई नै सामाजिक अन्तर्निर्भरता भनेर भनिन्छ। विद्यार्थी भाइ बहिनीहरू, एक अर्का बीचको अन्तर्निर्भरताले समाजलाई दिगो र जीवन्त पनि बनाउँछ। संघ, संस्था, व्यक्ति र समाजका क्रियाकलापहरू एक अर्कासँग सम्बन्धित हुनुका साथै अन्तर्निर्भर समेत भएका हुन्छन्। परस्पर सहयोगमा आधारित भएर अघि बढ्ने हुँदा समाजका विभिन्न भागहरू एक अर्कामा अन्तर्निर्भर हुन्छन्। सामाजिक संस्थाहरू एक्लै वा पृथक रूपमा अस्तित्वमा रहन सक्दैनन्, किनभने सामाजिक संस्थाहरूका निश्चित उद्देश्यहरू मात्रै हुन्छन्। त्यसैले मानिसका समग्र आवश्यकताहरू पूरा गर्न एउटा संस्थाले सक्दैन। समाजमा परिवार, विवाह, नाता सम्बन्ध, समुदाय, विद्यालय, अदालत इत्यादि जस्ता संस्थाहरू सामाजिक संस्थाका रूपमा लिइन्छ। समाजको व्यवस्थित सञ्चालनका लागि समाजका विभिन्न यस्ता सामाजिक संस्थाहरूको विकास गरिएको। विभिन्न संस्थाहरू एक आपसमा मिलेर मात्र समाज तथा समुदायका आवश्यकताहरू पूरा हुने हुनाले यस्ता संस्थाहरू एक अर्कासँग अन्तर्सम्बन्धित रहन्छन्। सामाजिक अन्तर्निर्भरता सामाजिक संस्थाहरू बीचको आपसी सम्बन्ध पनि हो। यी संस्थाहरूको एक अर्का बीचको अन्तर्क्रिया, एक अर्का बीचको सहयोग चाहिने अवस्था, यो नै सामाजिक अन्तर्निर्भरता हो। सामाजिक अन्तर्निर्भरता नेपाली समाजको मात्र विशेषता होइन विद्यार्थी भाइ बहिनीहरू, यो संसारको कुनै पनि समाज तथा राष्ट्र विभिन्न हिसाबले एक अर्कासँग अन्तर्निर्भर रहेका हुन्छन्। आजको जटिल सामाजिक संरचनाको समाजमा व्यक्ति एक्लैको प्रयासमा सम्पूर्ण सामाजिक आवश्यकताहरू पूरा हुन सक्दैनन्। त्यसकारण नै अन्तर्निर्भरतालाई स्वीकार गरिएको हो। त्यसकारणले नै अन्तर्निर्भरता महत्वपूर्ण पनि हो। विद्यार्थी भाइ बहिनीहरू, समाजका सबै सामाजिक संस्थाहरूले निर्धारित ठाउँमा काम गरे भने बल्ल समाज व्यवस्थित तरिकाले सञ्चालन हुन्छ। यो नै यसको मूलभूत अवधारणा हो। सामाजिक संस्थाहरूमध्ये पनि केही सामाजिक संस्थाले सही काम गर्न सकेनन् भने त्यसको असर समाजमा प्रत्यक्ष रूपमा पर्दछ। विद्यार्थी भाइ बहिनीहरू, सामाजिक अन्तर्निर्भरता दुई प्रकारका हुन्छन्। ती हुन् सकारात्मक सामाजिक अन्तर्निर्भरता र नकारात्मक सामाजिक अन्तर्निर्भरता। समाजमा अस्तित्वमा रहेका सामाजिक संस्थाहरूले ठिक ठिक अवस्थामा रहेर काम गरेका छन् भने त्यसलाई सामाजिक सकारात्मक अन्तर्निर्भरता भनिन्छ। यो अवस्थामा सबै सामाजिक संस्थाको समाजमा महत्वपूर्ण र जिम्मेवारपूर्ण भूमिका समेत हुने गर्दछ। सामाजिक संस्थाहरूको पारस्परिक सहयोगमा अभिवृद्धि समेत हुने गर्दछ। तर कतिपय अवस्थामा व्यक्तिले कुनै पनि खालको सफलता प्राप्त गर्न सकेको हुँदैन अथवा समाजका सदस्यहरू बीच नकारात्मक सम्बन्धलाई स्थापित भएको हुन्छ, त्यसलाई हामीले चाहिँ नि नकारात्मक सामाजिक सम्बन्ध भन्दछौँ। विद्यार्थी भाइ बहिनीहरू, अब हामी हाम्रो समाजमा सामाजिक अन्तर्निर्भरताको विकास कसरी भयो त भन्ने विषयमा चर्चा गर्नेछौँ। सामाजिक संरचनाको हामी अगाडि नै कुराकानी गरिसक्यौँ। सामाजिक संरचनाको आधारभूत एकाइ भनेको व्यक्ति हो र आधारभूत संस्था भनेको परिवार हो। त्यसपछि अर्को संरचना भनेको कुल हो। कुल भनेको विद्यार्थी भाइ बहिनीलाई जानकारी नै छ। आफ्नो कुलका मानिस र आफन्तहरूसहितको समुदायलाई कुटुम्ब भनिन्छ। सामाजिक राजनीतिक हिसाबले सबैभन्दा सानो एकाइ ग्राम मानिएको देखिन्छ। ग्रामभन्दा जनपद ठूलो एकाइ थियो। परिवार, कुल र कुटुम्बको अन्तर्सम्बन्धता महत्वपूर्ण मानिन्थ्यो। गोष्ठी अर्थात् गुठी जस्ता संरचनाले सामाजिक अन्तर्निर्भरतालाई व्यवस्थित गर्थे। गुरुकुल तथा आश्रमहरूले विभिन्न कुल, विभिन्न ग्राम, विभिन्न जनपद र ज्यादै टाढा रहेका देशहरूका मानिसहरूलाई आपसमा संवाद र सहकार्य गर्ने अवसर सिर्जना गर्थे। धार्मिक आस्था अनुसारका सम्प्रदायहरूको पनि समाजमा ठूलो महत्व थियो। प्राचीन राजनैतिक संरचना राज्य र राष्ट्रमण्डलको पनि सामाजिक अन्तर्निर्भरतामा प्रभाव रहन्थ्यो। सामाजिक अन्तर्निर्भरतालाई व्यवस्थित गर्न प्राचीन कालमा वर्ण र आश्रमको व्यवस्था गरिएको थियो। विद्यार्थी भाइ बहिनीहरू, यसलाई म पुनः दोहोऱ्याउँछु है। सामाजिक अन्तर्निर्भरतालाई व्यवस्थित गर्न प्राचीन कालमा वर्ण र आश्रमको व्यवस्था गरिएको थियो। यो तपाईँहरूको लागि नयाँ कुरा लाग्न सक्छ। जस्तै गुण र कर्मका आधारमा वर्णको व्यवस्था गरिएको थियो भने उमेर अवस्था अनुसार आश्रमको व्यवस्था गरिएको थियो। वर्ण व्यवस्थामा शिक्षा दीक्षा एवं ज्ञानमा केन्द्रित रहने समूह, शासन प्रशासन व्यवस्थापन र आवश्यकता अनुसार युद्धमा भाग लिने समूह, कृषि पशुपालन शिल्प व्यापार आदि कार्य गर्ने समूह र सेवामूलक कार्य गर्ने समूह गरी चार समूहहरू थिए वर्ण व्यवस्थामा। अनि मानिसको आयुलाई कुल 100 वर्षको मानेर चार भागमा बाँडी पहिलो भागलाई ब्रह्मचर्य आश्रम, दोस्रो भागलाई गृहस्थ आश्रम, तेस्रो भागलाई वानप्रस्थ आश्रम र चौथो भागलाई सन्यास आश्रम मानिएको थियो। प्राचीन कालमा जस्तै आधुनिक कालमा पनि सामाजिक अन्तर्निर्भरता कायमै छ, तर सामाजिक संरचना र सामाजिक अन्तर्निर्भरताको स्वरूपमा धेरै परिवर्तन आएको छ। मानव अधिकार, मानवतावाद, सहृदयता दर्शन आदिको अवधारणाले समतामूलक अन्तर सम्बन्धलाई जोड मिलेको छ। वास्तवमा सामाजिक अन्तर्निर्भरता बढेको देखिन्छ। प्राचीन कालमा समुदाय तथा समाजहरू आर्थिक हिसाबले आत्मनिर्भर थिए भने आधुनिक कालमा पारस्परिक निर्भरता बढेको छ। अन्तर्राष्ट्रिय व्यापार, पर्यटन, वैदेशिक रोजगारी आदिले पारस्परिक निर्भरतालाई बढाएको छ। यातायातका साधनको विकास, प्रविधिका कारणले उपलब्ध सञ्चार र अनलाइन कारोबारको सुविधा, उपभोगवादका कारणले बढेको आयात निर्यात आदि विचार गर्दा सामाजिक अन्तर्निर्भरता झन झन विस्तारित भएको छ। विद्यार्थी भाइ बहिनीहरू, धार्मिक आस्था जन्ने एवं सम्प्रदायमा आधारित संस्थाहरू र अन्य सामाजिक तथा सांस्कृतिक संस्थाहरू पनि मानिसहरूका अन्तर्निर्भरताकै द्योतक हुन्। विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्म हामीले सामाजिक अन्तर्निर्भरताका विषयमा चर्चा गर्यौं। विद्यार्थी भाइ बहिनीहरू, हामी आजको कक्षाको अन्त्यतिर आइसकेका छौं। अब हामी आजको कक्षामा के कुराहरू छलफल गर्यौं, एकपटक आजको कक्षाको सारांश, सन्देश तथा निष्कर्षतर्फ लागौं है त। आज हामीले हाम्रो पाठ्यपुस्तक सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा कक्षा 12 एकाइ 4 पाठ 2 रहेको सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर्निर्भरता शीर्षकमा रहेर छलफल गर्यौं। समाजमा बस्ने दुई वा दुईभन्दा बढी व्यक्तिहरू बीचमा हुने अन्तर्क्रिया वा सामाजिक सांस्कृतिक रूपमा स्थापित हुने सम्बन्धलाई नै सामाजिक सम्बन्ध भनिन्छ भनेर सामाजिक सम्बन्धको परिचयका बारेमा हामीले छलफल गर्यौं। यसै गरी सामाजिक सम्बन्धको महत्वका बारेमा पनि हामीले आजको कक्षामा चर्चा गर्यौं। विद्यार्थी भाइ बहिनीहरू, यसै गरी हामीले सामाजिक सम्बन्धको विकास अन्तर्गत पूर्वीय र पाश्चात्य चिन्तन परम्परामा सामाजिक सम्बन्धको विकास सम्बन्धी रहेका मतहरूको बारेमा चर्चा गर्यौं। यसै गरी सामाजिक सम्बन्ध विकासका विभिन्न आधारहरूका बारेमा पनि हामीले आजको कक्षामा चर्चा गर्यौं। सामाजिक सम्बन्धको विकास र सामाजिकीकरणमा व्यक्तिको व्यक्तित्व, उसको सामाजिक सहभागिता, शिक्षा, प्रविधिको पहुँच, सञ्चार आदिको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्ने विषयमा पनि हामीले आजको कक्षामा चर्चा गर्यौं। यसै गरी हामीले सामाजिक अन्तर्निर्भरता अन्तर्गत यसको अवधारणा र विगत र वर्तमानमा सामाजिक अन्तर्निर्भरताको अवस्थाका विषयमा पनि हामीले आजको कक्षामा छलफल गर्यौं। मानिसहरू कुनै न कुनै काम, व्यवहार आदिमा एक अर्कामा निर्भर रहनुपर्ने हुन्छ, यसलाई नै हामीले सामाजिक अन्तर्निर्भरता भन्ने गर्दछौ भनेर पनि आजको कक्षामा हामीले चर्चा गर्यौं। र अन्त्यमा असल सामाजिक सम्बन्धको विकास गर्ने र आपसी अन्तर्निर्भरतालाई मजबुत बनाउनु वर्तमान समाजको आवश्यकता हो भन्ने आजको कक्षाको निष्कर्ष रहेको छ। विद्यार्थी भाइ बहिनीहरू, अब हामी आजको कक्षाको अन्त्यमा आइपुगेका छौं। सक्रियतापूर्वक कक्षामा सहभागी हुनुभएकोमा सबै विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हवस् त विद्यार्थी भाइ बहिनीहरू, अर्को कक्षामा पुनः भेट हुने आशा गर्दै आजको कक्षाबाट मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।